फेरि एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज। सरकारी कार्यालयले स्थानीय आवश्यकता र समस्या पहिचान गरी सेवा दिनुपर्नेमा सेवाग्राहीको जोड, सडक, खानेपाने, विद्युत, शिक्षा, स्वास्थ्यमा जनताको सहज पहुँच पुग्नुपर्नेमा माग।
बाँकेमा 2 करोड बढी मूल्यको जग्गा नक्कली जग्गा धनी बनाएर पास गरी ठगी गरेको भन्दै पक्राउ परेका एकजना थुनामा 6 जनाले जनही 40,000 धरोटी बुझाए, 6 जना फरार।
मेक्सिको जेलमा 2 पक्षका कैदीबीच भएको झडपमा 28 जनाको ज्यान गयो। अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिन बीच पहिलो प्रत्यक्ष भेटवार्ता।
र नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटसल प्रतियोगिता प्रतिस्पर्धा गर्ने टोलीको टुङ्गो लाग्न भने बाँकी। हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट पार्वती पाठक र डिलु रावतको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। स्थानीय निकायले स्थानीय आवश्यकता र समस्या पहिचान गरी त्यसको समाधानका लागि काम गर्नुपर्ने औल्याएका छन्। गुणस्तरीय विकास योजना र प्रभावकारी सार्वजनिक सेवा सम्बन्धी सार्वजनिक सुनवाईका सहभागीहरूले स्थानीय स्तरमा भएका समस्या समाधानका लागि सम्बन्धित निकाय लाग्नुपर्ने बताएका हुन्। उनीहरूले सुर्खेतमा भएका सडक सञ्जाल, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न कुरामा जनताको सहज पहुँच गर्नुपर्ने बताएका छन्। कार्यक्रममा नगर झुप्राका खिमबहादुर बादीले बादी बस्तीमा बाल बालिकाका लागि कक्षा 5 देखि माथिको तहमा अध्ययन गर्न समस्या भएको, समुदायमा खानेपानीको समस्या र विद्युतको समस्या भएको बताउनुभयो।
सबैभन्दा समस्या भनेको त्यहाँ त्यो समुदायमा समस्या भएकै अहिलेको अब बाढीको समस्याले गर्दा खानेपानीको आवश्यक समस्या भएको छ, पानीको समस्या। अनि अर्को समस्या भनेको स्कुल व्यवस्थापनमा अब झुब्रा खोलामा 5 भन्दा माथि पढाइको लागि छैन। 5 पढ्नलाई कि छिन्चु जानुपर्छ, छिन्चु जाँदालाई 21 किलोमिटर बराबर पर्छ, गाडीले रोकिदिन्न। धुलाबिट आउनलाई 16 किलोमिटर पर्छ। सबैभन्दा 116 घर र 686 जना जनसङ्ख्या भएको समुदायलाई त्यो समुदायमा एउटा चौकी रहोस्। 2034 त्यो बस्ती त्यहाँ बस्यो छ भने 2034 न राज्यले हेरेको छ, न यहाँ प्रशासनले हेर्यो, न कुनैले पनि नहेरेको हुँदा त्यहाँ बत्तीको लागि आवश्यक योभन्दा 1 वर्ष अगाडि जुन विद्युतबाट गएर सर्वे सहित गरेको छ, 3 किलोमिटर टाढा भएको सर्वे गरेको बाटोमा पोल हाल्छु भनेको अहिलेसम्म हालेको छैन। त्यो भएर त्यहाँ पनि बत्तीको लागि आवश्यक व्यवस्था गर्नुपर्छ भन्ने म त्यो बादी समुदायको अगुवा भएको कारणले तत्काल भन्दा तत्काल होस् भन्न म चाहन्छु।
यस्तै अर्का वीरनगर साथका पूर्ण ढकालले सबैभन्दा तटबन्धन नभएको र फोहोर व्यवस्थापनका लागि नालाको व्यवस्था नभएको तर्फ ध्यान आकर्षण गराउनुभयो।
त्यसमा हाम्रो समस्या भनेको त सबभन्दा ठुलो समस्या भनेको तटबन्धन, भाबर पुलबाट तलब तटबन्धन हामीले पैसा उठाएर गर्यौँ पहिला, अनि अहिले फेरि त्यही गर्दा पनि अब यहाँ नगरपालिकामा भन्यो, अनि जल उत्पन्नमा भन्यो, हरेक निकायहरूमा गएर भन्दा ल हुन्छ 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 हामी हेर्छौँ भन्छन्, अब त्यो कहिले गर्ने पनि थाहा भएन। कुनै निकायले गएर हेरफेर पनि गरेको छैन, सबै लागि मिलियो अब इत्राम खोलाको संरक्षण गर्ने, त्यो कच्ची नाला खनेको नाला व्यवस्थापन गर्ने।
अर्का सहभागी कुसुम गेवालीले पनि स्थानीय लगानीमा बाटो बनाएको भए पनि त्यहाँ ढल निकासको लागि नालाको व्यवस्था नभएको बताउनुभयो।
बाटो हामीले आफ्नै लगानी गरेर डोजर लायौँ है, डोजर लाएर धेरै खर्च गऱ्यौँ, तर अहिले चाहिँ हामीले के गरेछौँ भने त्यसको लागि नाला चाहियो होइन, नाला चाहियो छिटो भन्दा छिटो, ढल निकासा पनि भएन, फोहोरहरू पनि एकदम नगरपालिकाको गाडी पनि गएको छैन होइन, हामीलाई एकदम असुविधा छ। त्यसको लागि चाहिँ नगरपालिकाले चाहिँ यो काम गरिदिनु पर्यो, हामीलाई छिटो भन्दा छिटो एकदम दुर्गन्ध भएर बस्न नसकिने अवस्था भएको छ होइन।
यसै गरी बिनोपाय घरका स्थानीयवासी नवीन खड्काले समुदायमा कृषिको उचित व्यवस्थापन र मूल्य नपाएको भन्दै बाटोमा सुधार गर्नुपर्ने बताउनुभयो।
प्रमुख समस्या भनेको त्यहाँको सडक दुईपछि डोलडुङ्गा सिमलकुनाको सडकको अवस्था हेर्दा धेरै दयनीय अवस्था बनेको छ र विगतका दिनहरूमा पनि त्यहाँको दुर्घटनाले मान्छे थप चिन्तित बनाएको छ भने अहिलेको स्वास्थ्य सम्बन्धी पनि त्यस्तै समस्याहरू थप समस्याहरू जनाएको छ। उता अब कृषि क्षेत्रहरू पनि व्यवस्थापन र उसको मूल्य पनि त्यस्तो पाइएको छैन र अब सम्बन्धित निकाय भनेको अब हाम्रो अहिले सडक र नगर विकास र जिल्ला विकासले त्यसको ध्यान नगएको हो या लापरवाही गरेको हो र अर्कोतिर गएर हजुरको जति विकास निर्माण क्षेत्रमा गएको छ अब त्यसमा जस्तो सिँचाइ सम्बन्धी कतिपय कुराहरू त्यहाँ पाइपहरू बिछाएको छ, त्यो व्यक्तिका दुई चारजना व्यक्तिले चाहिँ त्यो हालिमाली गरेको किन त्यस्तो गरिएको जीविसामा हामीले आवाज दियौँ यहाँको प्राधिकारीहरू पनि त्यहाँ जानुभयो त्यसको थप जवाफ पनि अहिलेसम्म आउन सकेको छैन।
सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीको प्रश्नको उत्तर दिँदै वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकारी विमलराज आचार्यले नगरपालिकाको सेवा प्रवाहमा छिटो छरितो र प्रभावकारी बनाउन सम्बन्धित कार्यालयसँग सम्बन्धित विषयमा समन्वय गर्ने बताउनुभयो।
बत्तीको सम्बन्धमा जिज्ञासा आएको छ, यो विद्युतसँग हामी कुनै पनि अब यो स्थानीय सरकारको हैसियतले त्यहाँ हाम्रो टिम नगरपालिका टिम चाहिँ त्योसँग समन्वय गरेर त्यो सम्बन्धित विद्युतसँग हामीले चाहिँ जिज्ञासा राखेर त्यो समस्या समाधान गर्नुतिर कल गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यो फर्की खोलाका निकासाका कुराहरू छन्, यो अलिकति दीर्घकालीन समस्या हो, निकासाको निकै ठुलो समस्या रहेको छ र अब हामी एक्लै छैनौँ, हजुरहरू एक्लै हुनुहुन्न, अब हामी चाहिँ नगरपालिका पुरै टिम साधन स्रोत चाहिँ हामीले पाउने नै छौँ, त्यो अनुसार योजना गराएर यो निकासहरूको दीर्घकालीन समाधान चाहिँ गर्नुपट्टि हाम्रो टिम लाग्नेछ।
यस्तै जनस्वास्थ्य प्रमुख शम्भुप्रसाद गेवालीले स्थानीय स्तरमा भएका विभिन्न स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्नेमा जोड दिनुभयो।
चिकित्साजन्य सामग्रीहरू जुन काम लाग्दैन त्यो सामग्रीहरू जसकोबाट निस्केको उसैले व्यवस्थापन गर्नुपर्छ, यसको लागि उहाँहरूले नै व्यवस्थापन गर्नुपर्छ भनेर चाहिँ हामीले एउटा शर्त पनि राखेका छौँ र अहिले वीरेन्द्रनगरमा जति पनि यो निजी स्तरका स्वास्थ्य संस्थाहरू सञ्चालित छन् यिनीहरूलाई हामीले एक वर्षको चाहिँ स्वीकृति दिएका छौँ र शर्तमा के छ भने यो सिरिन्जहरू छ नि, जुन सिरिन्जहरू छ, निडिलहरू छ, यो चाहिँ त्यही नै जुन अस्पतालले प्रयोग गर्छ त्यही भित्र नै यसलाई नष्ट गर्ने त्यो मिसिन चाहिँ अनिवार्य हेरेर दिएका छौँ। जिल्ला जुन स्वास्थ्य कार्यालयले अनुगमन गर्ने र यसलाई चाहिँ अझै हामी यसलाई व्यवस्थित गर्ने हामी चाहिँ प्रतिबद्धता व्यक्त गर्छौँ।
जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहले शिक्षामा भएका जति पनि समस्या रहेका छन् ती समस्यामा त सबैभन्दा पहिला अभिभावक जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा झण्डै एक दर्जन सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागीले उठाएका प्रश्नको जवाब दिएका थिए।
बाँकी प्रहरीले नक्कली जग्गा धनी बनाएर जग्गा पास गरी ठगी गरेको भन्दै अदालतको आदेशमा एकजनालाई थुनामा राखिएको र अरू छजनालाई जनही 40,000 धरौटी तारिकमा छाडिएको जनाएको छ। उनीहरूले नेपालगंज उपमहानगरपालिका 18 बस्ने 78 वर्षका मालती कुमारको 2,40,000 मूल्य बराबरको जग्गा नक्कली संरक्षक समेत तयार गरी खजुरा गाउँपालिका 8 बस्ने 34 मोहम्मद इसहाक खाँको नाममा राजीनामा पास गरी तत्काल अरूलाई बेचेर ठगी गरेको प्रहरीको भनाइ छ। अदालतको आदेश अनुसार ठगीमा संलग्न उद्धित प्रसाद कहारलाई प्रतिपक्षका लागि थुनामा राखिएको छ। यस्तै मालपोत अधिकृत पुष्पा श्रेष्ठ, नायब सुब्बा चन्द्रबहादुर डाङ्गी, नायब सुब्बा रामबहादुर खड्का तथा ठगीमा संलग्न सूर्यलाल कुमार, मीरा अहिर खा, राजा खालाई जनही 40,000 धरौटी तारिखमा छाडिएको हो। मुख्य आरोपी भनेका मोहम्मद इसहाक खा सहित 6 भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको आरोप प्रमाणित भए बिगो भराई, बिगो बमोजिम, जरिवाना र 5 कैद सजाय हुने बताइएको छ।
यस्तै नक्कली कागजात बनाई 7,00,000 रुपियाँ सुन्न लागेको आरोपमा बाँकी प्रहरीले 2 पक्राउ गरेको छ। जानकी गाउँपालिका 3 कर मोहना गाउँ बस्ने 38 माधव प्रसाद नाउ र 40 अमर अली वागवानलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीहरूले 90 रहिम वक्स वागन वानलाई झुक्याई उहाँको जग्गा हडप्ने नियतले 7,00,000 रुपियाँ लेनदेनको कागज गराएको भन्दै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उमरले काका रहिमलाई गाउँमा बाटो खोल्न निवेदन दिएको भन्दै कागजमा सही छाप गराएर त्यसमा माधव प्रसाद नाउँबाट 7,00,000 ऋण लिएको भन्दै रकम असुल्न खोजेको प्रहरीको भनाइ छ। प्रहरीले रहिमका छोरा नभएको र छोरी सबैको विवाह भइसकेकाले घरमा उहाँका श्रीमती समेत नभएको मौका पारी झुक्क्याएर 2070 असोजमै 7,00,000 ऋण लिएको कागज गराइएको जनाइएको छ। नाउले रहिम विरुद्ध बाँके जिल्ला अदालतमा गत जेठ 21 लेनदेन मुद्दा दायर गरेकोमा अनुसन्धान गर्दै जाँदा यो रहस्य खुलेको प्रहरीको भनाइ छ। उनीहरू विरुद्ध गाली गलौज तथा हातपात धक्काधक्की मुद्दा समेत परेकाले सार्वजनिक अपराध मुद्दामा हिरासतमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
छिमेकीको घरमा आगो लगाएको मुद्दामा दैलेख जिल्ला अदालतले एकजनालाई 4 वर्ष कैद र 2,79,000 क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ। न्यायाधीश प्रकाश प्रसाद पण्डितको इजलासबाट दैलेखका नारायण नगरपालिका 11 का 27 वर्षका सूर्य भन्ने खगेन्द्र बहादुर मल्ललाई आफ्नै छिमेकी गोपी कामीको घरमा आगो लगाएको भन्दै यस्तो सजाय सुनाएको अदालतका प्रवक्ता गोविन्द आचार्यले बताउनु भएको छ। गत वैशाख 10 गते 2:02 बजेको समयमा घरभित्र सुतेका गोपी कामी समेतलाई जलाउने उद्देश्यले घरमा आगो लगाएको अभियोगमा प्रहरीले मल्ललाई पक्राउ गरी अदालतमा मुद्दा चलाएको हो। जिल्ला सरकारी वकिल कार्यालय मार्फत प्रहरीले ज्यान मार्ने उद्देश्यले आगो लगाएको माग दावी गरिए पनि अदालतले घटनाले ज्यान मार्ने उद्देश्य भने नदेखिएको जनाएको छ।
दैलेखमा महिनावारीको समयमा सुत्ने छाउगोठमा बसेको बेला सर्पले टोकेर एक किशोरीको ज्यान गएको छ। चामुण्डा विद्रासेनी नगरपालिका 6 लैनचौरकी 18 वर्षीय किशोरी तुलसी साईको ज्यान गएको पूर्व सभासद जग्गे बहादुर साईले जानकारी दिनुभयो। गत बिहिबार उहाँकै घर नजिक छाउगोठमा अरू किशोरी साथीहरूसँगै बसिरहेको बेला राति 10 बजेतिर उहाँलाई सर्पले टोकेको थियो।
कृषि क्षेत्रमा उत्कृष्ट योगदान गरेको भन्दै कृषि मन्त्रालयले रेडियो भेरीलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरेको छ। राजधानीमा भएको स्वर्ण महोत्सव समारोहमा मन्त्रालयले मध्यपश्चिम क्षेत्रमा उत्कृष्ट योगदान गरेको भन्दै रेडियो भेरीलाई पुरस्कृत गरेको हो। रेडियोबाट कृषिसँग सम्बन्धित विभिन्न विषयमा ग्रामीण क्षेत्रका किसानहरूलाई समेत महत्त्वपूर्ण सन्देश पुर्याएको भन्दै पुरस्कृत गरेको मन्त्रालयले जनाएको छ। रेडियो भेरीले कृषिसँग सम्बन्धित विषयवस्तुलाई समाचार बुलेटिनहरूमा प्राथमिकता दिनुका साथै साप्ताहिक रूपमा कृषि कार्यक्रम समेत उत्पादन गरी प्रसारण गर्दै आएको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
सरकारी कार्यालयले स्थानीय आवश्यकता र समस्या पहिचान गरी सेवा दिनुपर्नेमा सेवाग्राहीको जोड, सडक, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्यमा जनताको सहज पहुँच पुग्नुपर्नेमा माग, बाँकेमा 2 करोड बढी मूल्यको जग्गा नक्कली जग्गा धनी बनाएर पास गरी ठगी गरेको भन्दै पक्राउ परेका एकजना थुनामा 6 जनाले जनै 40,000 धरोटी बुझाए, 6 जना फरार। मेक्सिको जेलमा 2 पक्षका कैदीबीच भएको झडपमा 28 जनाको ज्यान गयो। अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिन बीच पहिलो प्रत्यक्ष भेटवार्ता, र नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीको टुङ्गो लाग्न भने बाँकी। यी हुन् अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। दोस्रो चरणमा भएको 334 स्थानीय तहको निर्वाचनमा अब भने 7 स्थानको मात्र मतपरिणाम आउन बाँकी रहेको छ। हालसम्म घोषित मतपरिणाम अनुसार नेकपा एमाले 148 स्थानीय तहमा जितेको छ भने नेपाली कङ्ग्रेसले 118 र माओवादी केन्द्रले 38 स्थानीय तहमा विजय भएका छन्। यस्तै संघीय समाजवादी फोरमले 8 सिट जितेको छ भने लोकतान्त्रिक फोरमले पनि 6 सिटमा जित हासिल गरेको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले 4, राष्ट्रिय जनमोर्चाले 2 र 3 जना स्वतन्त्र उम्मेद्वारले पनि स्थानीय तहको दोस्रो चरणको चुनावमा जित हासिल गरेका छन् भने हालसम्म घोषित मतपरिणाम अनुसार नेकपा एमाले पहिलो, नेपाली कङ्ग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र भने तेस्रो भएका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले कार्यालयको विकासका योजनाहरू सफल बनाउन निर्देशन दिएका छन्। पदभार ग्रहण गरेसँगै मेयर धवल शमशेर राणा र उपमेयर उमा थापा मगरले कार्यालयको अनुगमन गर्दै यस्तो निर्देशन दिनुभएको हो। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले हिजो नेपालगञ्ज उपमहानगरपालिकालाई सांसद विकास कोषबाट 2 ट्र्याक्टर हस्तान्तरण गरिएको छ। फोहोर सङ्कलन गर्न सहज होस् भन्ने उद्देश्यले उपमहानगरपालिकालाई ट्र्याक्टर उपलब्ध गराइएको पार्टीले जनाएको छ। बीच 19,80,000 मूल्य बराबरको ट्र्याक्टर हस्तान्तरण गरिएको हो। त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकाको नगर कार्य समिति गठनको तयारी पनि तीव्र पारिएको छ। यही असार 26 गते मनोनयन दर्ताका लागि समय तोकिएको छ भने साउन 2 गते निर्वाचनको मिति तोकिएको छ।
नेपाली सेनाको मध्यपश्चिम प्रितना सुर्खेतले वीरेन्द्रनगरमा वृक्षारोपण गरेको छ। वीरेन्द्रनगर दुईमा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूह फलाटेमा नेपाली सेनाले वृक्षारोपण गरेको हो। सामुदायिक वन संघसँग गरिएको प्रतिबद्धता अनुसार वृक्षारोपण गरिएको मध्यपश्चिम प्रितना हेडक्वार्टर सुर्खेतका महासेनानी आशबहादुर तामाङले बताउनु भएको छ। उहाँले वीरेन्द्रनगरको फलाटे सिमलचौर र हरियरपुरको रानीघाट वन क्षेत्रमा विभिन्न प्रजातिका 7,000 बिरुवा वृक्षारोपण गरेको बताउनु भएको छ। मध्यपश्चिम प्रितना हेडक्वार्टरको निर्देशनमा नरसिंह दल गण त्यस्तै फिल्ड अस्पताल सुर्खेत एवं मध्यपश्चिम प्रितना हवाई सुरक्षा ब्याट्रीले वृक्षारोपण गरेको हो। यस्तै सेनाको नम्बर 2 राजदल गण र विनायक दल गणले वीरेन्द्रनगरको सिमलचौर क्षेत्र तथा कालीदल गण र कुमारी दल गुल्माले भने गिरीघाटमा वृक्षारोपण गरेका हुन्। क्षेत्रीय प्रशासक महेन्द्र प्रसाद गुरागाई, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, निमित्त प्रितनापति एवं नम्बर 4 बहिनी अड्डाका बहिनीपति सहायक रथी नवजीव शमशेर जबरा, त्यस्तै क्षेत्रीय वन निर्देशक विद्यानाथ झा, नरसिंह दल गणका गणपति प्रमुख सेनानी दिग्विजय शाह, जिल्ला वन अधिकृत हेमराज विष्ट लगायतले वृक्षारोपणमा सहभागिता जनाउनु भएको थियो।
सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर 19 फेरि मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटको सुनाई फेरि सारेको छ। न्यायाधीश द्वय मीरा खड्का र अनिल कुमार सिन्हाको इजलासमा हिजो पेशी तोकिए पनि हेर्न नभ्याइएको भन्दै आगामी सोमबारका लागि सारिएको हो। यसअघि कामु प्रधान न्यायाधीश गोपाल प्रसाद प्राजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले मतगणनाका क्रममा च्यातिएका मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथिको मुद्दाको सकल मेसिल र निर्वाचन आयोगको सकल निर्णय पेश गर्न आदेश दिएको थियो। सबै कागजातहरू 2 साता अघि सर्वोच्चमा पेश भइसकेका छन्। आयोगले 19 नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेपछि वडा नम्बर 19 एमाले उम्मेद्वार गुञ्जमान विकर अधिवक्ता तुलसी पाण्डेले सर्वोच्चमा रिट दिनुभएको हो। उनीहरूको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालीन आदेश दिएको थियो। 20 नम्बर वडाको मतगणना बाँकी रहँदा 19 नम्बरको आधा भन्दा बढी गणना भइसकेपछि मतपत्र च्यातिएको थियो। च्यातिएका मध्ये 90 मतपत्र गर्न नमिल्ने अवस्थामा रहेको निर्वाचन आयोगले जनाएको छ। पछिल्लो गणनामा एमालेका मेयरका उम्मेद्वार देवी गेवाली र माओवादीकी रेणु दाहाल भन्दा 784 मतले अगाडि रहनु भएको छ।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले निर्वाचनको मिति तय गर्ने र सार्ने अधिकार निर्वाचन आयोगलाई दिन अनुरोध गरे पनि सरकारले सुनवाई नगरेको गुनासो गर्नुभएको छ। राजधानीमा निर्वाचन पर्यवेक्षण संस्थाहरू नियोग र जियोकले गरेको पत्रकार सम्मेलनमा उहाँले कानून निर्माणकै बेलामा यस्तो आग्रह गरे पनि सुनवाई नभएको बताउनु भएको हो। उहाँले आगामी असोज 30 गते प्रदेशसभाको र मङ्सिरको पहिलो साता प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी तयारी थालिएको समेत बताउनु भएको छ। यसअघि निर्वाचन आयोगले मन्त्रालयका प्रतिनिधि सहितको बैठकमा प्रदेश सभाको निर्वाचन असोज 30 गते प्रस्ताव गर्ने गरिसकेको जनाएको छ। यादवले असार मसान्तभित्र प्रदेश सभा र प्रतिनिधि सभा सदस्य ऐन आयोगलाई चाहिने पनि प्रश्न पार्नु भएको छ। आगामी चुनावलाई प्रविधि मैत्री बनाउन अध्ययनका लागि प्राविधिक समूहलाई भारत पठाइसकेको पनि बताइएको छ। यादवले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतदाता परिचय पत्रमा भएका त्रुटिहरूलाई दोहोरिन नदिन मतदाता नामावली अध्यावधिक गरिने पनि बताउनु भएको छ। पत्रकार सम्मेलनमा निर्वाचनलाई अझ बढी व्यवस्थित र प्रविधि मैत्री बनाउन पर्यवेक्षण संस्थाका अगुवाहरूले सुझाव दिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउन छलफल थाल्नु भएको छ। दोस्रो चरणको चुनावपछि हिजो पहिलो पटक बालवाटारमा राजपाका नेताहरूलाई बोलाएर प्रधानमन्त्री देउवाले चुनाव र संविधान संशोधनबारे छलफल गर्नुभएको हो। आयोगमा दर्ताका लागि निवेदन दिएपछि राजपा नेताहरू बालवाटार पुगेका थिए। बैठकमा प्रधानमन्त्री देउवाले 2 नम्बर प्रदेशमा असोज 2 गतेका लागि तोकिएको चुनावमा सहभागी हुन राजपालाई आग्रह गर्नुभयो। बैठकपछि नेताहरूले संविधान संशोधनका लागि प्रतिपक्षी एमालेसँग छलफल गर्ने कुराकानी भएको बताएका छन्। राजपाको मुख्य माग संविधान संशोधनप्रति असहमति जनाउँदै आएको एमाले दोस्रो चरणको चुनावपछि त्यस विषयमा छलफल गर्न तयार रहेको बताएको थियो। उपप्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संशोधनको विषयमा प्रतिपक्षी एमालेसँग छलफल गरेर दुई पक्ष फेरि बस्ने गरी बैठक सकिएको छ।
यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चिकित्सा शिक्षा अन्तर्गतको विशेषज्ञ तह पीजीमा योग्यता क्रमका आधारमा 7 दिनभित्र विद्यार्थी भर्ना गर्न मेडिकल कलेजलाई निर्देशन दिएको छ। मुख्य सचिव डाक्टर सोमलाल सुवेदीको अध्यक्षतामा बसेको बैठकले मन्त्री परिषद बैठकको 2072 साल जेठ 1 गतेको निर्णय तथा सर्वोच्च अदालतको 2072 मंसिर 15 तथा 2073 साल जेठ 81 गतेको निर्णय अनुसार योग्यता क्रमको आधारमा विद्यार्थी भर्ना गर्न र जानकारी गराउन निर्देशन दिएको हो। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ, यसलाई भने अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
सरकारी कार्यालयले स्थानीय आवश्यकता र समस्या पहिचान गरी सेवा दिनुपर्नेमा सेवा गुडाएको जोड, सड़क, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्यमा जनताको पहुँच पुग्नुपर्ने माग, बाँकेमा 2 करोड़ बढी मूल्यको जग्गा नक्कली जग्गा धनी बनाएर पास गरी ठगी गरेको भन्दै पक्राउ परेका एकजना थुनामा 6 जनाले जनै 40,000 र धरौटी बुझाए, 6 जना फरार। मेक्सिको जेलमा 2 पक्षका कैदीबीच भएको झडपमा 28 जनाको ज्यान गयो। अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिन बीच पहिलो प्रत्यक्ष भेटवार्ता, र नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीको ठुङ्गो लाग्न भने बाँकी। यी हुन् अहिलेसम्मका मुख्य खबरहरू।
तपाईँले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। बाँकी खबरहरू, बाँकी खबरमा सोझै लागौँ कि विदेशका खबरतिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच गएको नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपति चुनावमा रुसी ह्याकिङको आरोप सम्बन्धमा वार्ता गरेका छन्। ट्रम्प र पुटिन बीच राष्ट्रपति बनेपछि पहिलो पटक भएको भेटमा यस विषयमा छलफल भएको हो। ट्रम्प र पुटिन बीच G20 सम्मेलनको क्रममा भेट भएको हो। झण्डै 2 घण्टा 15 मिनट लामो भेटवार्ताको क्रममा सिरिया युद्ध, आतंकवाद तथा साइबर सुरक्षाका विषयमा कुराकानी भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। यस्तै यता मेक्सिको जेलमा 2 पक्षका कैदीबीच भएको झडपमा 28 जना मारिएका छन्। दक्षिण पश्चिम मेक्सिको अकाफुल्को शहरमा रहेको जेलमा 2 विरोधी गुटबीच भएको झडपमा उनीहरू मारिएको जेल प्रशासनले जनाएको छ।
र भेरी खबरको अन्त्यमा एउटा खेल खबर। नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ। एसियाली फुटबल महासंघले आयोजना गर्ने एएफसी फुटसल च्याम्पियनसिप 2018 क्षणचरण मार्फत नेपालले अन्तर्राष्ट्रिय फुटसलमा डेब्यू गर्न लागेको हो। प्रतियोगिताका लागि मलेसियाको क्वालालम्पुरमा निकालेको खेल तालिकामा नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै उज्बेकिस्तान, किर्गिस्तान, तर्कुमेनिस्तान पनि रहेका छन्। उज्बेकिस्तान प्रतियोगिताको साबिक उपविजेता हो भने किर्गिस्तानले यसअघिको संस्करणमा अन्तिम चरणमा प्रवेश गरेको थियो। प्रतियोगिता यही असोज 27 गतेदेखि इरानमा हुने भएको छ। प्रतियोगिताको समूह बीमा इरानसँगै ताजिकिस्तान र अफगानिस्तान रहेका छन्। चरण पार गर्न सके नेपालले माघ 23 गतेदेखि हुने अन्तिम चरणको प्रतियोगिता खेल्ने अवसर पाउने भएको छ। नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने निर्णय गरे पनि हालसम्म नेपालको भने राष्ट्रिय फुटसल टोली रहेको छैन। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सरकारी कार्यालयले स्थानीय आवश्यकता र समस्या पहिचान गरी सेवा दिनुपर्नेमा सेवा गराएको जोड, सडक, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्यमा जनताको सहज पहुँच पुग्नुपर्ने माग,
बाँकेमा 2 करोड़ बढी मूल्यको जग्गा नक्कली जग्गा धनी बनाएर पास गरी ठगी गरेको भन्दै पक्राउ परेका 1 जना थुनामा 6 जनाले जनै 40,000 धरौटी बुझाए, 6 जना फरार।
मेक्सिको जेलमा 2 पक्षका कैदीबीच भएको झडपमा 28 जनाको ज्यान गयो। अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिन बीच पहिलो प्रत्यक्ष भेटवार्ता,
र नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीको टुङ्गो लाग्न भने बाँकी। हवस् त, अहिलेलाई बिहान 6:30 बजेको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि पनि हुनेछ। त्यति बेलासम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै पार्वती पाठक र डिलो राउत पनि बिदा हुन्छौँ। ताजा समाचार, स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।